أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير الناصرين والمعين وصلى الله على محمد وآل محمد أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فافتح بيني وبينهم فتحا ونجني ومن معي من المؤمنين ناظرین کرام اس قرآنی دعاؤں کے ساتھ آپ کی بارگاہ میں حاضر ہیں. یہ قرآنی دعائیں در حقیقت ہماری مشکلات کو ختم کرنے کا نسخہ ہیں کہ کس طرح ہم ان مشکلات کو معنوی طور پر دعا کے ذریعے سے حل کر سکتے ہیں اور دعا درواقع کلید حلال مشکلات ہے. مشکلات کو ختم کرنے کی چابی ہے دعا. اور آج جس دعا کو جس قرآنی نسخے کو آپ کی خدمت میں پیش کرنے جا رہے ہیں وہ دشمنوں پر کامیابی کی دعا ہے. دیکھیے ازل سے ہی حق اور باطل کا جھگڑا جاری ہے, یہ جنگ رہی ہے آج تک اور رہے گی. حق اور باطل دو الگ الگ چیزیں ہیں, ان میں کبھی بھی صلح و صفائی ہو ہی نہیں سکتی. صلح و صفائی اس وقت ہوتی ہے جب فریقین میں سے ہر ایک کچھ نرمی کا اظہار کرے, اپنے کچھ حقوق سے دستبردار ہو جائے تاکہ صلح و صفائی ہو سکے. لیکن حق اپنے حق ہونے سے دستبردار ہو ہی نہیں سکتا اور باطل اپنے آپ کو باطل کہنے پہ آمادہ ہی نہیں ہو سکتا. تو یہ جنگ جاری ہے. جس طرح حق اور باطل میں جنگ ہے اس طرح اہل حق اور اہل باطل میں بھی جنگ جاری ہے. انبیاء علیہم السلام کاروان حق کے امرا ہیں, سربراہ ہیں, اور وہاں سے شیطان کاروان باطل کے سربراہ ہیں. اور جتنے بھی انسان ہیں ان دونوں میں سے جس بھی قافلے سے ملحق ہوتے چلے جائیں گے, جس کا ساتھ دیں گے اسی قافلے سے ملحق ہو جائیں گے. ہر ایک نے اپنے ضمیر کے ساتھ مل کے یہ فیصلہ کرنا ہے, سوچ سمجھ کے قدم اٹھانا ہے کہ وہ حق کے قافلے میں جائے, حق کے کارواں کا ساتھ دے یا باطل اور ناحق قوتوں کا ساتھ دے. اگرچہ حق والے ہم دیکھیں تاریخ پہ نظر کریں تو بہت کم رہے ہیں, اور یہ ہمیشہ کا اصول رہا ہے, حق والے بہت کم رہے ہیں. ان کے پاس ظاہری طور پہ ساز و سامان بھی کم رہا ہے, مال و ملکیت بھی کم رہی ہے, افرادی قوت بھی کم رہی ہے. ادھر سے باطل کو دیکھا جائے, باطل کی ہمیشہ سے کثرت رہی ہے. اکثر انسانوں نے خواہشات کی پیروی کرتے ہوئے حق کی مشکلات کو برداشت نہ کرنے کی وجہ سے باطل کا ساتھ دیا ہے. حق کے راستے میں تکالیف ہیں, مشکلات ہیں, ان کو برداشت کرنا پڑتا ہے, لیکن اگر نتیجہ دیکھا جائے تو نتیجے میں حق غالب ہے, حق کامیاب ہے, حق کامران ہے, حق دائمی ہے, حق نے ہمیشہ رہنا ہے, اسے کوئی ختم نہیں کر سکتا. باطل والے اہل باطل کچھ دنوں کے لیے آ جاتے ہیں سرکار, چند دن شاید وہ اپنی حکومت بھی جما لیں, لوگوں کو اپنے سامنے جھکنے پر بھی مجبور کر دیں, لوگ ظاہری طور پر ان کی تعریف کرنے پہ مجبور ہو جائیں, لیکن باطل پائیدار نہیں ہے, ہمیشہ رہنے والا نہیں ہے, اس نے ایک دن ختم ہونا ہے. علی علیہ الصلوۃ والسلام کے فرمان کے مطابق للحق دولتون وللباطل جولتون, حق کو ہمیشہ والی کامیابی ملتی ہے اور باطل آنے والی آنے جانے والی چند دنوں کی ہی حکومت کر سکتا ہے، وہ بھی ظاہری طور پر، وہ بھی طاقت کے بل بوتے پر، وہ بھی صرف دکھاوے کی حد تک۔ اگرچہ حق والے کم رہے ہیں، لیکن کیونکہ حق حق ہے، اس لیے ظاہری طور پہ اگر انہیں کمزور دیکھا جائے، ظاہری طور پر یہ دیکھا جائے کہ انہیں شہید کیا جا رہا ہے، انہیں شکنجوں میں مبتلا کیا جا رہا ہے، انہیں تکالیف کا سامنا کرنا پڑ رہا ہے، ان کا محاصرہ کیا جا چکا ہے، ان کا بائیکاٹ کیا گیا ہے، ان کے وسائل کو قطع و قمع کر دیا گیا ہے، لیکن کیونکہ وہ حق پر ہیں اور جو بھی حق پہ ثابت قدم رہتا ہے، حقیقی کامیابی اسی کی ہوتی ہے۔ حق پہ رہنے والوں نے کبھی یہ نہیں دیکھا کہ ہماری تعداد کتنی ہے، انہوں نے کبھی یہ نہیں دیکھا کہ ہمارے پاس اسلحہ کتنا ہے، انہوں نے یہ نہیں دیکھا کہ ہمارے پاس ساز و سامان کتنا ہے، انہوں نے یہ نہیں دیکھا کہ ہمارے پاس کتنی پارٹیاں ہیں۔ ان سب چیزوں کو انہوں نے اہمیت نہیں دی، اگر انہوں نے دیکھا تو صرف اس بات کو کہ ہم حق پر ہیں، انہوں نے دیکھا تو صرف اس بات کو کہ ہم خدا کے راستے پر ہیں، انہوں نے دیکھا تو اس بات کو کہ ہم خدا کے دین کی نصرت کرنے جا رہے ہیں، لہٰذا ہمیں کسی چیز کی کوئی پرواہ نہیں ہے۔ جب انہیں یقین ہو گیا کہ ہم حق پر ہیں اور خدا ہمارے ساتھ ہے، تو پھر نہ انہوں نے اسلحے کو دیکھا، نہ افرادی قوت کو دیکھا، صرف حق پہ ہوتے ہوئے، خدا پہ بھروسہ کرتے ہوئے، توکل علی اللہ کرتے ہوئے میدان میں کود پڑے۔ اگرچہ شہید ہو گئے، لیکن کامیابی ان کی رہی، حکمرانی ان کی رہی، نام ان کا رہے گا، نیک نامی ان کی باقی رہے گی۔ باطل والے اگرچہ چند دن اپنے آپ کو خدا بھی کہلوا بیٹھے، لوگوں کو اپنے سامنے سجدے پہ مجبور بھی کر دیں، لیکن جب تک ان کے پاس یہ ظاہری طور پر یہ سب وسائل ہیں، شاید وہ کامیاب نظر آئیں، لیکن نہیں، ہمیشہ اور دائمی شکست ان کا مقدر بنتی ہے۔ ان کے جانے کے بعد کوئی انہیں یاد نہیں کرتا، بلکہ اگر یاد کیا بھی جائے تو انہیں برے لفظوں سے یاد کیا جاتا ہے۔ یہی کامیابی اور ناکامی کا معیار ہے۔ کامیابی حق والوں کے لیے ہوتی ہے، دائمی اور ابدی ہوتی ہے۔ باطل والے چند دن دکھاوے کے لیے سامنے آ جاتے ہیں، لیکن ناکامی اور شکست ان کا مقدر ہوتی ہے۔ البتہ حق والوں کو کامیابی کے لیے بھی کامیابی کے اسباب اور وسائل فراہم کرنے پڑتے ہیں، جن میں سے ایک اہم ترین وسیلہ دعا ہوا کرتا ہے۔ وہ قادر مطلق سے دعا کرتے ہیں، ان کا تعلق اس ہستی سے ہو جاتا ہے جسے کوئی بھی کبھی بھی شکست دے ہی نہیں سکتا۔ وہ قہار ہے، وہ غالب ہے، کوئی اس پہ غالب آ نہیں سکتا، کوئی اس کے سامنے ٹھہر نہیں سکتا۔ خالق کائنات نے شروع سے ہی یہ اعلان کر رکھا ہے کہ یہ باطل قوتیں اپنے جتنے چاہیں چیلوں کو جم کر لیں، اکٹھا کر لیں اپنے لشکروں کو، لیکن خدا کی طاقت کے سامنے ان کی کوئی حیثیت نہیں ہے۔ وَيُرِيدُونَ لِيُطْفِئُوا نُورَ اللَّهِ بِأَفْوَاهِهِمْ، یہ چاہتے ہیں کہ اللہ کے نور کو، خدا کی ہدایت کو، اللہ کے پیغام کو، اللہ کے نمائندوں کو، اللہ کے رسولوں اور اولیاء کو اپنی پھونکوں سے بجھا دیں، اپنی ظاہری طاقت کے ذریعے سے ان کو دبا دیں، ان کو نست اور نابود کر دیں۔ لیکن انہیں یاد رکھنا چاہیے کہ یہ مخلوق ہیں، وہ خالق ہے، یہ محدود ہیں، وہ لامحدود ہیں، ان کی طاقت بھی محدود ہے، اور وہ حکم اس کا ایسا ہے کہ انما امرہ اذا اراد شیئن ان یقول لہ کن فیکون، اسے صرف کن کہنے کی ضرورت ہے، وہ چیز ہو جاتی ہے۔ حق والے ہمیشہ اسی راستے پہ رہے ہیں، قربانی کا راستہ انہوں نے اختیار کیا، قربانی دی، ایثار کیا، اور خدا پہ بھروسہ کرتے ہوئے دعا کی، خالق کائنات نے ان کو کامیابی عطا کی۔ اہم ترین نسخہ دشمنوں پر کامیابی کا یہی ہے کہ انسان خالق کائنات کی بارگاہ میں دعا کے لیے ہاتھ اٹھائے اور اس معبود لم یزل ولا یزال سے ملحق ہو جائے، متصل ہو جائے، جسے کوئی طاقت جھکا نہیں سکتی، شکست نہیں دے سکتی. حضرت نوح علیہ السلام نے یہی دعا مانگی تھی جب مسلسل سینکڑوں سال اپنی قوم کو ہدایت کی دعوت دیتے رہے، انہیں حق کی طرف بلاتے رہے، انہیں خالق وحدہ لا شریک کی عبادت کی دعوت دیتے رہے، انہیں بتوں کے سامنے، پتھر کے بتوں کے سامنے، کچھ نہ کرنے والے بتوں کے سامنے سجدہ سے روکتے رہے، لیکن وہ نہیں مانے، استہزاء کرتے رہے، مذاق اڑاتے رہے، مسخرے بازی کرتے رہے، لیکن دیکھا کہ اب ان میں سے کوئی بھی ایمان لے آنے والا نہیں ہے. اب دعا کی، فافتح بینی وبینہم فتحا، بارِ الٰہ میرے اور ان کے درمیان فیصلہ کر دے. اب فیصلے کا وقت آ چکا ہے، اب آخری بات ہونی ہے. آج کے بعد ان میں سے کوئی بھی حق کے راستے پہ آنے والا نہیں ہے. وہ نور نبوت کے ذریعے سے دیکھ رہے تھے کہ جن کے اندر بھی حق کو قبول کرنے کی معمولی سے معمولی صلاحیت بھی تھی، وہ حق کی طرف آ چکا ہے. لیکن اب ایسے بچے ہیں جن کے دل پتھر ہو چکے ہیں، جن کے گناہوں نے ان کے قلوب پہ قبضہ کر لیا ہے، جن کے ضمیر خواہشات کی اسیری میں قید ہو چکے ہیں. اب ان کے نجات کا کوئی ذریعہ نہیں ہے، کوئی وسیلہ نہیں ہے، اب ان کے اوپر حق کی کوئی بات اثر کرنے والی نہیں ہے. اب دعا کی، بارِ الٰہ میرے اور ان کے درمیان فیصلہ کر دے، اور نجنی ومن معی من المؤمنین، مجھے اور میرے ساتھ جتنے مؤمن ہیں ان کو نجات عطا کر، ہمیں کامیابی عطا کر. یہ دعا حضرت نے تب کی جب دیکھا کہ ان میں سے کوئی بھی حق کی طرف آنے والا نہیں ہے. انبیاء علیہ السلام کی دعاؤں میں یہی ایک نقطہ ہم نظر آتا ہے کہ انہوں نے حق کی بنیاد پہ دعا کی ہے، کینے کی بنیاد پہ، نفرت اور تعصب کی بنیاد پہ دعا نہیں کی. یعنی انہوں نے دیکھا کہ اب ان پہ حق کا اثر ہی نہیں ہو سکتا ہے، اب ان کے اندر وہ گنجائش اور ظرفیت ہی نہیں ہے کہ حق کے پیغام کو قبول کر لیں. تب ان کے لیے بد دعا کی، ان کی ناکامی کی بد دعا کی، اور اپنے لیے کامیابی کی دعا کی. نجنی، بارِ الٰہ تو اب ہمیں نجات عطا فرما، تو ہمیں دشمنوں پر کامیابی عطا فرما. دشمن اپنے ساز و سامان پہ غرور کا شکار تھا، وہ اپنے اسباب کی بنیاد پر مستی میں مست تھا، اسے پرواہ ہی نہیں تھی کہ انہیں شکست ہونے والی ہے. حضرت نے کشتی بنائی، انہیں دعوت دی کہ اب بھی موقع ہے کہ آ جاؤ. انہوں نے کہا یہ کشتی کیا ہے، ہم بڑے بڑے پہاڑوں پر جا کر پناہ لیں گے. لیکن کیونکہ اب فیصلہ ہو چکا تھا، اب مقدر بنایا جا چکا تھا، اب یہ آخری بات تھی، اس کے بعد کوئی گنجائش نہیں، کوئی راستہ نہیں، کوئی راہ حل نہیں. لہذا جیسے حضرت نوح علیہ السلام نے دعا کی، خالق کائنات نے دعا قبول کر لی اور ارشاد فرمایا فانجیناہ، ہم نے انہیں نجات عطا کی. اور نجات بھی کس میں؟ فی الفلک المشحون، اس گراں بار کشتی میں. اس کشتی میں کتنا بار لادا گیا تھا، کتنے انسان تھے، کتنے جانور تھے، کتنا ساز و سامان رکھا گیا، کتنی غذا اور خوراک کا سامان رکھا گیا، لیکن یہ کشتی حکم الہی سے پانی پہ تیرتی رہی، بلند سے بلندتر ہوتی رہی، پانی اوپر آتا چلا گیا، لوگ غرق ہوتے رہے، جو بڑے بڑے پہاڑوں پر تھے وہ بھی نیست اور نابود ہو گئے. اس طرح اگر انسان خدا پہ توکل کرتے ہوئے دشمنوں کے خلاف دعا کرے، خالق کائنات انہیں کامیابی عطا کرتا ہے، اور حق کا دشمن نیست اور نابود ہو جاتا ہے. یہ نمونے کم نہیں ہیں، مثالیں بہت زیادہ ہیں. یہ حضرت نوح علیہ السلام کی مثال تھی. ادھر چلیے حضرت موسیٰ علیہ السلام کی طرف. فرعون نے بنی اسرائیل کو اپنا غلام بنا لیا تھا، انہیں انسان تسلیم نہیں کیا جاتا تھا، انہیں ذرے برابر کوئی سہولت نہیں دی جاتی تھی، ان کے مردوں کو قتل کیا جاتا تھا، ان کی عورتوں کو کنیز بنا لیا جاتا تھا، زندہ رکھا جاتا تھا. اب حضرت موسیٰ علیہ السلام کو خداوند متعال نے بھیجا उनकी परवरिश हुई, दुश्मन के ही घर में परवरिश हुई। खुदा अपनी कुदरत दिखाना चाहता है, खुदा अपनी ताकत दिखाना चाहता है। कोई जितना चाहे अपना जोर आजमा ले, लेकिन जब खुदा चाहेगा तो अपने नबी को दुश्मन के घर में परवरान चढ़ा सकता है। हज़रत मूसा फिरौन के यहाँ ही पले बढ़े, और वो वक्त आया जब हज़रत मूसा ने दावा दी फिरौन को, रुबूबियत के दावे से दस्तबरदार हो जाओ, हक और हकीकत को कबूल कर लो, खाले के ला यज़ल के सामने सजदरेज हो जाओ, इंसानों को ग़ुलामी से निजात दे दो, तुम भी इंसान हो, मखलूक हो, ये भी इंसान है, मखलूक हैं, तुम्हें इन पर हुक्मरानी का, रुबूबियत का, खुदाई का कोई हक नहीं है। कुछ नहीं मांगा गया, कुछ नहीं माना गया, फिरौन ने कोई बात नहीं मानी। अब ये वक्त था कि जब हज़रत मूसा अलैहिस्सलाम दुआ करें, और हज़रत मूसा अलैहिस्सलाम ने दुआ की, रब्बना इन्नका आतैता फिरौन व मलअहु ज़ीनतन व अमवालन फिल हयातिद दुनिया, बारे ला तूने फिरौन और उसके लश्करियों को, उसके दरबारियों को ज़ीनत दुनिया दे रखी है, माल दुनियावी दे रखा है, बारे ला तूने तो इनको नेमत दी थी, चाहिए तेरी नेमतों से इस्तफादा करें, तेरा शुक्र अदा करें, तेरी बंदगी और इबादत करें, लेकिन इन्होंने इस रास्ते को पहचाना ही नहीं, इन्होंने तेरे हक को पहचाना ही नहीं, इन्होंने तेरी मारिफत को देखा ही नहीं, मारिफत ही हासिल नहीं की। तू कैसा करीम खुदा था, उन्हें नेमतों पर नेमतें देता चला गया, लेकिन वो मज़ीद उनके दिल सख्त से सख्त होते गए, उन्होंने तेरी रुबूबियत का इनकार किया, न सिर्फ इनकार किया बल्कि अपने आप को रब कहने लगे। बारेला तूने नेमत दी थी इन्हें, लेकिन इन्होंने क्या किया, ले युविल्लु अन सबीलिक, बारेला ये लोगों को तुम्हारे रास्ते से दूर करना चाहते हैं, लोगों को हक से मुनहरिफ करना चाहते हैं, लोगों को गुमराह करना चाहते हैं। अब हज़रत मूसा की असल दुआ आ रही है, रब्बनत मिस अला अमवालहिम वश्दुद अला कुलूबहिम, बारे लाहा इनके माल को बेअसर बना दे, जिस माल और मिल्कियत के बलबोते पे ये तकब्बुर का शिकार हो रहे हैं, गुरूर कर रहे हैं, खुदाई का दावा कर रहे हैं, उनके इस एहसास को बेअसर बना दे। और रवायात में ये बताया गया है कि जैसे हज़रत मूसा अलैहिस्सलाम ने दुआ मांगी, उनकी जितनी माल थी, जितनी अशरफियां, दिरहम दीनार, जितना कुछ मालो मिल्कियत सरमाया था, चाहे सोनो चांदी की सूरत में हो, हीरे और जवाहरात की सूरत में हो, अशरफियों और दीनार और दिरहम की सूरत में हो, सब के सब खालिक कायनात ने पत्थर बना दिए, बेअर्जिश और बेकीमती पत्थर बना दिए। अब उनके पास कोई मालो मिल्कियत नहीं रही, इतनी महंगाई हो गई उनके पास कि उनके पैसों की कोई अर्जिश नहीं रही, कोई हैसियत नहीं रही, कोई अहमियत नहीं रही। ये हज़रत मूसा की दुआ का नतीजा था कि इंसान अगर हक पे इस्तकामत का मुजाहिरा करे और दुश्मन को बार बार हक की दावत देता रहे और ना आए, फिर वक्त होता है कि इंसान बारगाह इलाही में दुआ करे और कहे कि रब्बनत मिस अला अमवालहिम, बार इलाह इनके माल को बेअसर कर दे। ये माल के बलबोते पे रुबूबियत जमाना चाहते हैं, अपने आप को खुदा साबित करना चाहते हैं, इनके इस वसीले को ख़त्म कर दे। वश्दुद अला कुलूबहिम, इनके मगजों को बेफिक्र बना दे, इनके दिलों को सख्त बना दे कि ये किसी बात को समझ ही ना पाए। यानी जिस जहन की बुनियाद पर, जिस फिक्र की बुनियाद पर ये नक्शा बनाते हैं, लोगों को गुलाम बनाने की नक्शेसाजी करते हैं, कौमों को अपना गुलाम बना देते हैं, उनके इस मगज को, इस दिमाग को इनसे छीन ले, इनके सोचने की सलाहियत को ख़त्म कर दे। अब ये किसी काम के लिए सोच ही ना पाए। हक वालों को ख़त्म करने के लिए, हक को कमज़ोर करने के लिए, हक को मगलूब करने के लिए कोई नक्शा ही ना बना सकें, इनकी कोई तदबीर कामयाब ना होने पाए, बल्कि ये कोई तदबीर ही ना कर पाए। वश्दुद अला कुलूबहिम, इनके सोचने की सलाहियत को ख़त्म कर दे। और यहाँ भी हज़रत मूसा अलैहिस्सलाम इसी नुक्ते की तरफ तवज्जो कर रहे हैं कि हम जो दुश्मनों के ख़िलाफ़ दुआ कर रहे हैं, उन पर कामयाब होने की दुआ कर रहे हैं, ये इस बुनियाद पर नहीं है कि वो हमारे दुश्मन हैं। तासुब की बुनियाद पे बदुआ नहीं की जा रही, कीने और हसद की बुनियाद पे बदुआ नहीं की जा रही, कबीले और ज़ात की बुनियाद पे बदुआ नहीं की जा रही, बल्कि हक और हकीकत की बुनियाद पर, क्योंकि इन्होंने अब हक का साथ देना ही नहीं है, इन्होंने अब हक को कबूल ही नहीं करना है, लिहाजा अब इनके ज़िंदा रहने का कोई जवाज नहीं बनता, इनका खुदा की नेमतों से इस्तफादा करने का कोई हक नहीं बनता। फला युमिनू हत्ता यरावुल अदाब अल अलीम, ये उस वक्त तक ईमान नहीं ले आएंगे जब तक दर्दनाक अजाब को अपनी आंखों से देख ना लें, जब तक अपनी नीस्ती और नाबीदी को यकीनी तौर पर महसूस न करें ईमान नहीं ले आएंगे। यहाँ हज़रत मूसा अलैहिस्सलाम ने दुआ की, जनाब हारून ने उनकी दुआ पे आमीन कही, तो खालिक कायनात ने इरशाद फरमाया उजीब दावतुकुमा, तुम्हारी दुआ मुस्तजाब हो गई। ये औलिया इलाही की दुआ का असर होता है कि जब वो देखते हैं कि अब हमारे दुश्मनों में हक को कबूल करने की जर्रे बराबर सलाहियत नहीं रही, अब इनके दिल पत्थर हो चुके हैं, इनके दिलों में नरमी का एक जर्रा भी बाकी नहीं रहा है, अब ये खुदा की ज़मीन पे क्यों बाकी रहें, खुदा की नेमतों से क्यों इस्तफादा करें, अल्लाह की दी हुई नेमतों से हक के खिलाफ, खुदा के नुमाइंदों के खिलाफ, अंबियाए इलाही के खिलाफ क्यों इस्तफादा करें, इन्हें अब कोई हक नहीं बनता। ये हज़रत मूसा अलैहिस्सलाम की दुआ थी बातिल के खिलाफ, दुश्मनों के खिलाफ, और जैसे इन्होंने दुआ की खालिक कायनात ने इनकी दुआ को सुन लिया, कहा कि तुम्हारी दुआ मुस्तजाब हो गई, दुश्मन को शिकस्त हुई, जब फिरौन डूबने लगा अब मुतवज्जे हुआ। बातिल की यही खाम ख्याली होती है, उसे उस वक़्त एहसास होता है जब पानी सर से गुजर जाता है, वो बड़ा करीम है, वो बड़ा रहीम है, अगर इंसान अजाब के यकीनी होने से एक लम्हा पहले भी मुतवज्जे हो जाए, गफलत से बेदार हो जाए, उसकी तौबा कबूल हो सकती है, लेकिन इन्होंने तो हक को कबूल न करने की कसम उठा रखी थी, अब जब डूबने हो लगा और गर्क होने लगा अब कहा कि ईमान ले आता हूँ। खालिक कायनात ने फरमाया कि अब तुम्हारा कैसा ईमान ले आना, अब तो तुम तबाही के किनारे पर हो। और उस वक़्त खुदा ने मुताल ने ऐलान फरमाया था, कुरान मजीद ने इसे नकल किया है कि याद रखो तुम डूब रहे हो, लेकिन हम तुम्हारे बदन को निजात देंगे, बाकी रखेंगे, और ये तारीख और तमाम लोगों के लिए नमूना इबरत बन जाएगा, नुनज्जी का, हम तुम्हारे बदन को निजात दे देंगे, और आज तक उनका बदन बाकी है, लोगों के लिए इबरत है कि खुदाई के दावा करने वालों का ये असर और ये हशर होता है। कोई भी हक के सामने खड़ा नहीं हो सकता, हक वाले अगर हक पे इस्तकामत करें और दुआ करें उनकी दुआ मुस्तजाब होती है। ये तारीखी नमूने हैं। वहाँ चलिए हज़रत तालूत की दुआ की तरफ, जब वो जालूत के खिलाफ लश्कर कशी करने लगे, इतना अजीम लश्कर था उनके पास, हक वाले बहुत कम थे, लेकिन कुरान मजीद उनकी दुआ को नकल कर रहा है। लम्मा बरजू ले जालूत व जुनूद ही, जब जालूत और उसके जुनूद के पास जा खड़े हुए, लश्कर को आमादा करके ले गए, जंग का वक्त आया, अब दुआ कर रहे हैं, कालू रब्बना अफ़रिग अलैना सब्रन व सब्बित अक़दामना वंसुरना अलल क़ौमिल काफ़िरीन, बारे इलाहा हमें अपनी तरफ से हौसला और सब्र अता फरमा, हमें अपनी तरफ से मदद दे, काफिर कौम के ख़िलाफ़ हमें कामयाबी अता फरमा। इन तमाम दुआओं में ये नुक्ता भी जाहिर होता है कि जो दुआ की गई है वो अमल करने के बाद दुआ की गई है। ये बहुत अहम नुक्ता है। यानी ये है कि तुम अपनी ज़िम्मेदारी को पूरा करो, अपने वज़ाइफ़ को अंजाम दो, जो काम तुमसे हो सकता है वो तुम करो, उसके बाद खुदा पे भरोसा करो, उसके बाद तवक्कुल करो और दुआ करो, खालिक कायनात तुम्हें कामयाबी अता करेगा। आज तक खालिक कायनात ने उस कौम की मदद नहीं की जो अपने घर में महसूर होकर बैठ जाए, हाथ पे हाथ रख के बैठ जाए और ये दुआ करती रहे कि खुदा उनको कामयाबी अता करे। खुदा ने मुताल उस वक़्त तक उस कौम की तकदीर को नहीं बदलता, हत्ता युगैरु मा बिअन्फुसिहिम, जब तक खुद उन्हें अपनी हालत तब्दील करने का एहसास ना हो। तब्दीली और इनकलाब इंसान शुरू करता है, कामयाबी देना खुदा का काम होता है। दुश्मनों के खिलाफ लश्कर कशी करना, मुनज्जम तदबीर करना, हक के लिए कुर्बानियां देना, लश्कर जमा करना, हौसले बुलंद रखना इंसान का काम होता है, मोमिन का काम होता है, कामयाबी देना खुदा का काम होता है। दुश्मनों पर कामयाबी के यही उसूल हैं। जंगे बदर में आइए, जंगे बदर इस्लाम की पहली जंग थी, मुसलमानों की तादाद इंतहाई महदूद 313, काफिरों का लश्कर 1000, 3 बराबर ज़्यादा हैं। उनके पास साजो सामान है, वो असलहे से लैस हैं, मुकम्मल तौर पर तैयारी के साथ आए हैं। अब यहाँ इनके पास सवारी के लिए घोड़े नहीं हैं, इनके पास असलहा और साजो सामान नहीं है, यहाँ बूढ़ों की तादाद बहुत ज़्यादा है कि रसूलुल्लाह हुक्म दे रहे हैं कि खिजाब कर लो ताकि उनके लगे कि जवान आए हैं। इनके पास सवारी नहीं है, चंद लोग मिलके एक सवारी पे आ रहे हैं या पैदल आ रहे हैं। अब ऐसे हालात में ये दुआ करते हैं, इस तस्तगीसूना रब्बकुम, वो वक्त याद करो जब तुम फरियाद रसी कर रहे थे, अपने रब के सामने दुआ कर रहे थे। इस तस्तगीसूना रब्बकुम, जब तुम अपने रब से फरियाद कर रहे थे, खालिक कायनात ने तुम्हारी दुआ को कबूल कर लिया और फरमाया कि मैं तुम्हें 1000 फरिश्तों के ज़रिए से उनको नाजिल करके तुम्हारी मदद करूँगा। ये खुदा इस तरह दुआ कबूल करता है, यानी अब उन्हें मुकम्मल तौर पे ये यकीन है कि अब अगर ये जंग जीती जा सकती है तो सिर्फ खुदा के ऊपर तवक्कुल के ज़रिए से, खुदा की मदद के ज़रिए से, ईमान के जज्बे से, वगरना ना इनके पास इतनी ताकत है ज़ाहरी तौर पर, ना लश्कर है, ना असलहा है, ना साजो सामान है, कुछ भी नहीं है, लेकिन ईमान है, हक पे होने का यकीन है, खुदा पे तवक्कुल करते हैं, दुआ मांग रहे हैं कि यहाँ वो वक्त था जब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ के लिए हाथ बुलंद किए और फरमाया, अल्लाहुम्मा अंजिज़मा वअद्दनी, बारे इलाहा तूने जो मुझसे वादा किया हुआ है उस वादे को पूरा फरमा। अल्लाहुम्मा इन तुहलक हाज़िहिल इसाबतु, बारे अल्लाह अगर ये लश्कर जो आज तेरे लिए तलवार उठाने को हाजिर है, अगर इसे कत्ल कर दिया जाए, ये अगर ख़त्म हो जाए तो ज़मीन पे तेरी इबादत करने वाला कोई नहीं है, बारे अल्लाह इनकी मदद फरमा। रसूलुल्लाह की दुआ थी कि बारे अल्लाह हमें दुश्मन पर कामयाबी अता फरमा। खालिक कायनात ने 1000 फरिश्ते नाजिल किए, लेकिन याद रखिए ये फरिश्ते जो नाजिल हुए, इन्होंने जंग नहीं की, इन्होंने तलवार नहीं उठाई, उन्होंने किसी काफिर को कत्ल नहीं किया, फिर ये फरिश्ते क्यों उतरे, क्यों आए ये फरिश्ते? इनके नाजिल होने का असली सबब यही है कि मुसलमानों को उनके हौसले बुलंद हो जाए, तकवीयत मिले और काफिरों के हौसले पस्त हो जाए। खालिक कायनात उनके नुजूल का फ़लसफ़ा यही बताता है, वमा जअलहुल्लाहु इल्ला बुशरा, खालिक कायनात ने खुशखबरी के तौर पर इन फरिश्तों को नाजिल किया है, तुम्हें खुशखबरी देना चाहता है, तुम्हारे दिलों को मुतमईन करना चाहता है, तुम्हारे हौसलों को बुलंद करना चाहता है, तुम्हारी तशवीक करना चाहता है, ہر جنگ ہمیشہ حوصلوں کے بلند ہونے سے جیتی جاتی ہے، جس قوم کے حوصلے بلند ہو انہیں کوئی شکست نہیں دے سکتا۔ یہ دعا کا نتیجہ تھا، یہ فرشتے آئے، اسے مسلمانوں کے جوش اور جذبے میں اضافہ ہوا، ان کے حوصلے بلند ہو گئے، کفار کے حوصلے پست ہو گئے، مسلمانوں کو واضح کامیابی ملی۔ جب بھی انہوں نے حق پہ استقامت کا مظاہرہ کرتے ہوئے، خدا پہ توکل کرتے ہوئے، دعا کر کے میدان جنگ میں قدم رکھا، کامیابی نے ان کے قدم چومے۔ لیکن جب وہ غرور کا شکار ہوئے، جب انہوں نے مال دنیاوی کو اپنا مقصد بنا دیا، جہاں بھی مسلمانوں نے لشکر کشی کشور گشائی کے لیے کی ہے، مال غنیمت کے لیے کی ہے، زمین اور مال دنیا کو حاصل کرنے کے لیے کی ہے، انہیں شکست کا سامنا ہوا ہے۔ کیونکہ جنگ حق کی بنیاد پہ جیتی جا سکتی ہے۔ جنگ احد میں کیا ہوا؟ جب مسلمان غنیمت کی طرف راغب ہونے لگے، انہیں شکست ہوئی۔ دشمن پر کامیابی کے اصول یہی ہیں، اپنی پوری تیاری کرو، حوصلوں کو بلند رکھو، ایمان کے بل بوتے پر جنگ کے میدان میں آؤ، اور خدا پہ بھروسہ کرتے ہوئے دعا کرو، خدا تمہارے دشمنوں کو نیست و نابود کرے گا۔ لیکن عزیزو، یہاں یاد رکھنے کی یہ بات ہے، یہ جتنی مثالیں آپ نے ملاحظہ کی تاریخ میں، قرآن مجید نے جن جن انبیاء کی دعا کو نقل کیا، ان کے سامنے کافر تھے، ان کے سامنے دشمن خدا تھے، ان کے سامنے وہ تھے جو حق کو قبول نہیں کر رہے تھے۔ لیکن ہماری جو معمولی دشمنیاں ہوتی ہیں، معمولی سے اختلافات اور جھگڑے ہوتے ہیں، ایسا نہ ہو کہ ہم ان کے لیے اس طرح کی دعا کرنے لگے، نہیں، بلکہ جس قدر دشمنی ہے اس کے مطابق دعا کرنی چاہیے۔ اس لیے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پہلے یہی دعا کرتے تھے، اللہم اہدنی قومی فإنہم لا یعلمون، بار الہ ان کی ہدایت فرما، کیوں؟ انہیں یقین تھا کہ ان کے دل میں ابھی حق کو قبول کرنے کی صلاحیت موجود ہے، جہاں بھی حق کو قبول کرنے کی گنجائش ہو، ہدایت کے راستے پہ آنے کی گنجائش ہو، وہاں ان کی ہدایت کی دعا کرنی چاہیے، وہاں ان کی راہ راست پہ آنے کی دعا کرنی چاہیے۔ ایسا نہ ہو کہ چھوٹی چھوٹی باتوں کی وجہ سے ہم ایک دوسرے کے خلاف اس طرح کی بد دعائیں کرنے لگیں۔ یہ ہماری کم فہمی، لا علمی، کج فکری کی دلیل ہوگی۔ ہمیں دشمن کو دیکھنا چاہیے کہ ہمارے دشمن کس قسم کا ہے، کون سا ہے۔ چھوٹی چھوٹی دشمنیوں کو زیادہ اہمیت نہیں دینی چاہیے۔ جو انسان دور تک دیکھتا ہے، وہ چھوٹے چھوٹے گڑھوں کو نہیں دیکھتا۔ انبیاء کا پیغام یہی ہے کہ تم نے اگر بڑی کامیابی دیکھنی ہے، حاصل کرنی ہے، تو بڑے دشمنوں کو ہدف بناؤ، مقصد بناؤ، چھوٹی چھوٹی چیزوں کو، معمولی معمولی باتوں کو دشمنی کا وسیلہ نہ بناؤ۔ اپنے ذاتی حقوق سے درگزر کرو، جہاں تک ممکن ہو سکتا ہے معافی کی بنیاد پر لوگوں کے دلوں کو نرم کرو، ان کے ساتھ اچھائی کرو، بھلائی کرو۔ اسلام کا پہلا پیغام یہی ہے، رحمت کے ساتھ۔ اسلام دین رحمت ہے، دین رؤوفت ہے، دین مہربانی اور شفقت ہے۔ رسول اللہ دشمن کے ساتھ بھی شفقت سے پیش آتے تھے۔ جنگ اسی صورت میں ہوتی ہے، بد دعا اسی صورت میں ہوتی ہے، جب دشمن اپنی دشمنی سے دستبردار نہ ہو، وہ حق کو قبول کرنے کے لیے تیار نہ ہو۔ یہ انبیاء علیہ السلام کی سیرت ہمارے لیے نمونہ عمل ہے۔ ہماری دعا ہے کہ خالق کائنات ہم سب کو زندگی کے تمام امتحانوں میں کامیابی عطا کرے، اور دشمنان اسلام کو اگر وہ ہدایت کے قابل نہیں ہیں تو نیست و نابود فرمائے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔